तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठको पद 19 गते 2024, विषय नश्वर र अमर, स्वर्णपाठ, रुमी। परमेश्वरका साँचो छोरा छोरीहरू भनेका तिनै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। उत्तरदायी पढाए कसी ख्रिष्ट येशूको प्रेरित पावलबाट, म एकजना प्रेरित हुँ किनकि परमेश्वरले यही चाहनुभयो तिमोथी ख्रिष्टमा भएका हाम्रा भएबाट पनि। कल्सीमा बस्ने जो ख्रिष्टमा भएका पवित्र र विश्वासी दाजु भए दिदी बहिनीहरूलाई, तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस्। तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि हामी तिमीहरूको लागि लगातार प्रार्थना गरिरहेका छौ। हामी निम्नलिखित कारणहरूको लागि प्रार्थना गर्छौ। परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्व ज्ञान होस्। आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्। तिमीहरू यस्तो तरले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउनेछौ अनि प्रत्येक तरिकाले उहाँलाई थुसी पार्नेछौ। तिमीहरू सबैले असल गर्नेछौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ। तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्नेछौ, ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्नेछौ। तब तिमीहरू खुसी हुन सक्छौ अनि तिमीले पितालाई धन्यवाद चढाउनेछौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चिजहरूमा भाग लिन योग्य गराउनुभयो। अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नुभएको छ अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ। पाठ सेरमन बाइबलबाट मत्ती। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। मत्ती उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, धन्य विनम्र हुनेहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। मत्ती येशूले एकजना सानो बालकलाई आफू कहाँ बोलाउनु भयो अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो अनि भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएन भने तिमीहरू स्वर्गको राज्यमा कहिले प्रवेश गर्न सक्ने छैनौ। जसले आफूलाई यो सानो बालकलाई आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उनी महान हुन्छ। मत्ती त्यसपछि मानिसहरू आफ्ना बाल मालिकहरूलाई लिएर येशू कहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थ्यो। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्। तर येशूले भन्नुभयो, ससाना बालकहरूलाई म कहाँ आउन नरोक, किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो। समुएल त्यहाँ एल्काना नभएका एकजना मानिस थिए। तिनी एफ्रेमको पहाडी प्रदेश रामा सहरमा बस्थे। तिनी सुफी परिवारका थिए। तिनका पिताको नौ यरुहाम, बाजेको नौ एलिहु र बराजुको नौ तुहु थियो। तुहु चाहिँ सुपका छोरा थिए। सुप एफ्रेम परिवार समूहबाटका थिए। एल्कानाका दुईवटी बहिनी थिए। एउटीको नौ हन्ना र अर्कीको नौ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्। हन्ना साह्रै नै दुखी थिइन्। यसर्थ जब तिनले प्रार्थना गर्न सुरु गरिन, तिनी साह्रै रहन्। तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, हे सर्वशक्तिमान परम प्रभु, म अफसोसमा छु। तपाईँले मलाई दया गर्नुहोस्, म माथि कृपालु हुनुहोस्। म तपाईँकी दासी हो। यदि तपाईँले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाजुन्जेलसम्म म त्यसलाई तपाईँकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाख रस पिउने छैन र त्यसको कपाल पनि काटिने छैन। एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनुभयो। तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नौ समुएल राखिन्। तिनले भनिन्, यसको नौ सामुएल हो, किनभने यसलाई मैले परमप्रभुसित मागेकी हो। जब नानी ठुलो भयो अनि ठोस भोजन खान थाल्यो, हन्नाले नानीलाई परमप्रभुको मन्दिर सिलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन वर्षको साढे चार पाथिक बिठो र एक मशक दाखरस पनि लिएर गइन्। तिनीहरूले परमप्रभुको आराधना गरे। त्यसपछि साढेलाई बलि चढाए पश्चात तिनीहरूले नानी पूजाहारी एलीलाई दिए अनि भनिन्, मैले बालकको निम्ति प्रार्थना गरेकी थिए अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो। अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ। तब हन्नाले बालकलाई त्यही छोडिदिइन् अनि परमप्रभुको आराधना गरिन्। हन्नाले धन्यवाद दिन्छिन्। समुएल एलीको अधीनमा रहेर बालक समुएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसँग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनुभएन। एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए र समुएल सुत्न पल्टियो। परमप्रभुले समुएललाई बोलाउनु भयो। म यहाँ हाजिर छु, समुएलले उत्तर दिए। समुएलले सोचे एलीले उसलाई बोलाएको, यसकारण समुएल हतारिएर एली कहाँ गए। समुएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, तपाईँले मलाई बोलाउनु भयो, म यहाँ छु। तर एलीले भने, मैले तिमीलाई बोलाएको हुन्न। आफ्नो ओछ्यानमा गएर सुत, समुएल आफ्नो ओछ्यानमा गए। परमप्रभुले फेरि बोलाउनु भयो, समुएल। समुएल फेरि एलीको ओछ्यानमा गएर भने, तपाईँले मलाई बोलाउनु भएको हो, म यहाँ छु। एलीले भने, मैले बोलाएको छैन मेरो छोरा, नौ गएर सुत। अहिलेसम्म समुएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले समुएलसँग सिधै बातचित गर्नुभएको थिएन। परमप्रभुले समुएललाई तेस्रो चोटि बोलाउनु भयो। समुएल उठेर फेरि एलीको छेउ पुगे। समुएलले भने, म यहाँ छु, तपाईँले मलाई बोलाउनु भयो। त्यति बेला भने एलीले बुझे कि परमप्रभुले समुएललाई बोलाउँदै हुनुहुन्थ्यो। एलीले समुएललाई भने, ओछ्यानमा जाऊ, यदि फेरि बेलाउनु भयो भने भन्नु। परमप्रभु भन्नुहोस्, म तपाईँको दास हो र तपाईँले भन्नुभएको सुन्दैछु। यसकारण समुएलको छ्यानमा गए। परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, समुएल समुएल। समुएलले भने, भन्नुहोस् परमप्रभु, म तपाईँको दास हो अनि सुन्दैछु। समुएल अझ ठुलो हुँदै गए। परमप्रभु समुएल सिद्ध हुनुहुन्थ्यो। परमप्रभुले समुएलको कुनै सन्देशलाई पनि झुटो हुने मौका दिनुभएन। पानीको देमस नभएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहुदीहरूका अगुवाहरू मध्ये एकजना थिए। एक रात निकोदेमस येशु कहाँ आए। उनले भने, रबी, हामी जान्दछौ तपाईँ परमेश्वर शून्यद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ, किनभने परमेश्वरको सहयोग बिना तपाईँले जुन चमत्कारहरू गर्नुहुँदैछ कुनै मानिसले गर्नु सक्दैन। येशुले उत्तर दिनुभयो, म तिमीलाई सत्य कुरा भन्छु, मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन। निकोदेमसले भने, एक मानिस जो बुढो छ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ? तर येशूले भन्नुभयो, म तिमीलाई सत्य कुरा भन्छु, मान्छे पानी र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मिन् भने परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। एफिसी मकैमा छु किनकि म प्रभुको हो। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीवन चुन्नुभयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जियाउनु पर्छ त्यो बताउँछु। सधैँ नम्र र कोमल बन, धैर्य बन र आपसमा प्रेम पूर्वक रह। तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ। रोमी, सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर, तर विचारको नयाँ बाटो अपनाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर, अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफै परमेश्वरको इच्छा पत्तो लाउन सर्वोच्च हुनेछ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, विज्ञानमा मानिस आत्माको सन्तान हो, सुन्दर राम्रो र शुद्ध उसको वंश हो। उसको उत्पत्ति नश्वरहरूको जस्तै क्रूर प्रकृतिमा होइन, न त बुद्धिमा पुग्नु अघि भौतिक अवस्थाहरू पार गर्दैन। आत्मा उहाँको आदिम र परम स्रोत हो, भगवान उहाँका पिता हुनुहुन्छ र जीवन उहाँको अस्तित्वको नियम हो। सही तर्कको लागि विचारको अगाडि एउटा मात्र तथ्य हुनुपर्छ, अर्थात आध्यात्मिक अस्तित्व। वास्तवमा त्यहाँ अर्को कुनै अस्तित्व छैन, किनकि जीवन यसको असमानता मृत्युसँग एकजुट हुन सक्दैन। हुनु भनेको पवित्रता, सद्भाव, अमरता हो। यो पहिले नै प्रमाणित भइसकेको छ। यो ज्ञानले थोरै मात्रामा पनि नश्वरहरूको शारीरिक र नैतिक स्तरलाई माथि उठाउँछ, दीर्घायु बनाउँछ, चरित्र शुद्ध र उन्नत बनाउँछ। यसरी प्रगतिले अन्तत सबै त्रुटिहरू नष्ट गर्नेछ र प्रकाशमा अमरता ल्याउनेछ। क्रिस्टियन विज्ञानले ठिकसँग बुझेकोले आध्यात्मिक तथ्यहरू विरुद्ध लड्ने भौतिक विश्वासहरूको मानव दिमागलाई अयोग्य बनाउँछ। र यी भौतिक विश्वासहरूलाई अस्वीकार गरिनुपर्छ र सत्यको लागि ठाउँ बनाउन बाहिर फ्याँकिनुपर्छ। तपाईँले पहिले नै भरिएको बाडाको सामग्रीमा थप्न सक्नुहुन्न। कुरामा वयस्को विश्वासलाई हल्लाउन र ईश्वरमा विश्वासको दाना जगाउनको लागि लामो परिश्रम गर्दै शरीरलाई सामञ्जस्यपूर्ण बनाउनको लागि आत्माको क्षमताको झलक लेखकले साना बच्चाहरू प्रति हाम्रा मालिकको मायालाई बारम्बार सम्झेका छन् र कसरी साँच्चै बुझेका छन् जस्तै तिनीहरू स्वर्गीय राज्यका हुन्। आमा बाबुले आफ्ना छोरा छोरीलाई सकेसम्म चाँडो स्वास्थ्य र पवित्रताको सत्यता सिकाउनु पर्छ। बच्चाहरू वयस्कहरू भन्दा धेरै मनमोहक हुन्छन् र उनीहरूलाई खुसी र राम्रो बनाउने सरल सत्यहरूलाई माया गर्न अझ सजिलैसँग सिक्छन्। येशूले साना बच्चाहरूलाई तिनीहरूको गलतबाट स्वतन्त्रता र तिनीहरूको सही ग्रहणशीलताको कारण माया गर्नुभयो। जब उमेर दुई मतको बीचमा रोकिएको छ वा झुटा विश्वासहरूसँग लडिरहेको छ, युवाहरूले सत्यतर्फ सजिलो र द्रुत गतिमा अघि बढ्छ। कहिलेकाहीँ मेरो व्याख्या सुनि एउटी सानी केटीले आफ्नो औलामा नराम्ररी चोट लगाए। उसले ख्याल नगरेको जस्तो लाग्यो। यसबारे सोध्दा उनले सहजै जवाफ दिइन्। विषयमा कुनै सनसनी छैन। मुसुक्क हाँस्दै आँखा चिम्लिएर उनले हाल थपिन्, आमा, मेरो औला अलि दुखेको छैन। आमा बाबुको अधिक जिद्दी विश्वास र सिद्धान्तहरूले अक्सर आफ्नो र तिनीहरूका सन्तानको दिमागमा राम्रो बिउ निसार्छ। हावाका चराहरू जस्तै अन्धविश्वासले राम्रो बिउ अङ्कुर्नु अघि नै खोज्छ। बच्चाहरूलाई तिनीहरूको पहिलो पाठहरू मध्ये सत्य उपचार, क्रिस्चियन विज्ञान सिकाउनु पर्छ र रोगको बारेमा सिद्धान्तहरू वा विचारहरू छलफल गर्न वा मनोरञ्जन गर्नबाट रोकिनु पर्छ, त्रुटि र यसको पीडाको अनुभवलाई रोक्नको लागि। आफ्ना बच्चाहरूको दिमागबाट पापी वा रोगग्रस्त विचारहरू टाढा राख्नुहोस्। पछिल्लोलाई पहिलेको जस्तै सिद्धान्तमा बहिष्कृत गर्नुपर्छ। यसले क्रिस्चियन विज्ञानलाई प्रारम्भिक उपलब्ध गराउँछ। क्रिस्चियन विज्ञानका प्रभावहरू त्यति देखिएका छैनन् जति महसुस गरिएको छ। यो सत्यको अझै सानो आवाज हो। हामी या त यो कथनबाट टाढिएका छौँ वा हामी यसलाई सुन्दै माथि जाँदैछौँ। सानो बच्चाको रूपमा बन्न र नयाँको लागि पुरानो छोड्ने इच्छा उन्नत विचारलाई ग्रहण गर्ने विचार प्रदान गर्दछ। झुटा स्थलचिन्हहरू छोड्न पाउँदा खुसी र तिनीहरूलाई हराएको देख्दा आनन्द। यो स्वभावले परम सद्भावलाई अगाडि बढाउन मद्दत गर्दछ। इन्द्रिय र आत्मशुद्धि नै प्रगतिको प्रमाण हो। धन्य हृदयका शुद्धहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। पश्चाताप आध्यात्मिक बप्तिस्मा र पुनर्जन्म मार्फत नश्वरहरूले आफ्नो भौतिक विश्वास र झुटा व्यक्तित्व त्याग्छन्। यो केवल समयको प्रश्न हो जब तिनीहरू सबैले मलाई परमेश्वरलाई चिन्नेछन्। तिनीहरू मध्ये सानादेखि ठुलासम्म। यदि नश्वरहरू प्रगतिशील छैनन् भने विगतका असफलताहरू दोहोरिनेछन् जबसम्म सबै गलत कामहरू समाप्त हुँदैन वा सुधार हुँदैन। यदि वर्तमानमा गलत कामबाट सन्तुष्ट हुनुहुन्छ भने हामीले यसलाई घृणा गर्न सिक्नुपर्छ। यदि वर्तमानमा आलस्यमा सन्तुष्ट छ भने हामी त्यसमा असन्तुष्ट हुनुपर्दछ। याद गर्नुहोस् कि मानव जातिले चाँडै वा चाँडो, पीडा वा विज्ञानद्वारा त्रुटिलाई जित्नै पर्छ भनेर विश्वस्त हुनु पर्दछ। पापको पारिश्रमिक दिने स्तरीय विधिमा कसैको फ्याङहरू खुल्न र भावना र आत्मा बीच कसरी विभाजन गर्ने अनुभवबाट सिक्नु समावेश छ। राम्रो र मानव जातिको सम्झनामा हामीले आफ्नो शरीरलाई बिर्सनु पर्छ। मानिसको हरेक घण्टा राम्रो माग जसमा हुनुको समस्या समाधान गर्न असलको लागि समर्पणले परमेश्वरमा मानिसको निर्भरता कम गर्दैन तर यसलाई बढाउँछ। न त अभिषेकले मानिसको परमेश्वर प्रतिको दायित्वलाई कम गर्दैन तर तिनीहरूलाई भेट्ने सर्वोच्च आवश्यकता देखाउँछ। क्रिस्चियन विज्ञानले परमेश्वरको पूर्णताबाट केही पनि लिँदैन तर यसले सम्पूर्ण महिमा उहाँलाई नै श्रेय दिन्छ। बुढो मानिसलाई उसको कर्मले छोडेर नश्वरहरूले अमरत्व धारण गर्दछ। ईश्वर मानिसको सिद्धान्त हो र मानिस ईश्वरको विचार हो। त्यसैले मानिस नश्वर हो न भौतिक। मर्त्यहरू गायब हुनेछन् र अमरहरू वा परमेश्वरका सन्तानहरू मानिसको एकमात्र र अनन्त सत्यको रूपमा देखा पर्नेछ। हे नश्वर, यो जान्नुहोस् र मानिसको आध्यात्मिक स्थितिको खोजी गर्नुहोस् जुन सबै भौतिक स्वार्थ भन्दा बाहिर छ। विज्ञानले अमर मानिसको गौरवशाली सम्भावनाहरू प्रकट गर्दछ। सधैँभरि नश्वर इन्द्रियहरूद्वारा असीमित मसीहमा रहेको ख्रीष्टको तत्त्वले उहाँलाई मार्ग वर्षा सत्य र जीवन बनायो। अनन्त सत्यले नश्वरहरूले त्रुटिबाट सिकेको जस्तो देखिन्छ नष्ट गर्दछ र परमेश्वरको बच्चाको रूपमा मानिसको वास्तविक अस्तित्व प्रकाशमा आउँछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिनहुँ पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट। ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।